गुरु माता पिता गुरु बंधु सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम।
ब्रह्मज्ञानी परम पूज्य श्री 1008 खप्तड बाबा तत्पुरुष विशेष कार्यक्रम
तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम तिम्रो चरणमा स्वामी मेरो कोटि।
जीवन क्षण भंगुर छ, धर्म नै मनुष्यको वास्तविक सम्पत्ति हो। जीवनको एक क्षणलाई पनि मूल्यवान जानेर बडो सावधानीले प्रत्येक क्षणलाई भगवान चिन्तन गर्दै लोकहितको कार्यमा बिताओ। ब्रह्मज्ञानी परम पूज्य श्री 1008 खप्तड बाबा तत्पुरुष। एउटै चन्द्रमाले धरती आकाश र अन्तरिक्षको अध्ययारो नाश गरिदिएर झलमल्ल उज्यालो ल्याइदिन्छ भने लाखौं तारागण भएर पनि के गर्नु र, उज्यालो पार्न सक्दैनन्। त्यस्तै एकजना साधु सन्त ज्ञानीले समाज राष्ट्र विश्व र त्यस युगलाई नै समुन्नत बनाउँछन्। एउटा बत्तीले नजिकैका हजारौं बत्तीलाई बाले झैं एकजना ज्ञानवान जीवनयुक्त महात्माले वर्तमानलाई मात्र होइन भविष्यलाई समेत आलोकित बनाइदिन्छन्। यस धरतीमा त्यस्ता कालजयी महापुरूषहरू यदा कदा जन्मन्छन् र आफ्नो ज्ञानले गुणले सेवाले परोपकारले सम्पूर्ण समाज र देशलाई नै सुखी शान्त र समुन्नत बनाएर एउटा युगान्तकारी कीर्तिमान कायम गरी सदा सदाका लागि एउटा अविस्मरणीय दृष्टान्त छोडेर जान्छन्। यही अनुक्रममा हाम्री नेपाल जननीले एक महान आत्मा भएका युग पुरूष प्राप्त गरिन्। ती हुन् ब्रह्मज्ञानी परम पूज्य श्री 1008 खप्तड बाबा तत्पुरूष। विक्रम सम्वत 2053 वैशाख 27 गते ज्येष्ठ कृष्ण पक्ष सप्तमीका दिन ब्रह्मलीन हुनुभएका खप्तड बाबा विशेष रेडियो कार्यक्रमका लागि प्राध्यापक शिवगोपाल रिसालसँग सन्दर्भ जिज्ञासा सहित आज हामी प्रस्तुत छौं।
खप्तड बाबालाई चिन्न त्यति गाह्रो छैन। आधा शताब्दीसम्म नेपालको खप्तडको लेखमा तपस्या गर्ने तपो निष्ठ ज्ञान निष्ठ धर्मनिष्ठ महात्मा उहाँ चाहिँ नि नेपालमा जन्म भएको होइन, जम्मू कश्मीर उहाँको शरीर आरम्भ भएको हो। एउटा सम्भ्रान्त परिवारमा उहाँ जन्मनुभयो, त्यहाँकै शिक्षा दीक्षा लिनुभयो। त लिएपछि अनि उहाँलाई त्यो बेलाको अङ्ग्रेज सरकारले पढ्नुको लागि बेलायत पठायो। त बेलायतमा उहाँले पढ्नुभयो। बाबाले बयान गर्नुभएको छ, बेलायत जाँदाखेरि एक महिना लागेर समुद्रको यात्रा गर्नुभएको, जहाजको यात्रा। त्यो बेला हवाई जहाज सायद थिएन। त्यति बेलादेखि नै उहाँले पढेर फर्केर आएर अनि जम्मूमा नै उहाँले सेवा गर्नुभयो। त्यो सामान्यतया भन्ने हो भने खप्तड बाबाको नेपाल चाहिँ नि कर्मभूमि धर्मभूमि योगभूमि साधना भूमि बन्यो, तर उहाँको जन्मभूमि चाहिँ नि जम्मू कश्मीर हो। उतैबाट यहाँ आउनुभयो। सम्भ्रान्त एउटा ब्राह्मण परिवारको बडो पढे लेखेको परिवार थियो। त उहाँले सबै विस्तृत रूपमा यी बयानहरू हामीलाई दिनुभएन। महात्माहरू योगीहरू सन्यासीहरू प्राय आफ्नो परिचय जम्मै दिनुहुन्न। हामीले बडो मौका मिलाएर सोध्नुपर्छ अनि त्यो दुहाउनुपर्छ, नभए त्यो सबै कुरा फेला पर्दैन। विक्रम सम्वत 1986 सालमा बाबा नेपालतिर आउनुभयो, इलामबाट प्रवेश गर्नुभयो। त्योभन्दा अगाडि बाबा एउटा मेडिकल डाक्टर एलएमएस भन्ने उहाँले डिग्री प्राप्त गर्नुभयो बेलायतको विश्वविद्यालयबाट। एलएमएस भने अहिलेको जस्तो एमबीबीएस अथवा एफआरसीएस एमआरसीपी भन्ने होइन, लाइसेन्स अफ मेडिकल साइन्स, त्यो उहाँले त्यहाँबाट प्राप्त गर्नुभयो। त्यो बेला त्यही चलन थियो। त्यहाँभन्दा पछि फर्किनुभयो जम्मूमै, एउटा हस्पिटलमा काम गर्न थाल्नुभयो। काम गर्दा गर्दै एकजना बालक बिरामी आइपुग्यो, त्यसलाई उपचार गर्दा गर्दै बचाउन सकिएन, करिब करिब बालक मर्यो भन्ने स्थिति आयो। त्यहाँ रुवावसी चल्यो। अनि उहाँलाई कस्तो लाग्नु हो, यस्तो मैले विद्या पढेर आएँ, मैले बालकलाई बचाउन सकिनँ भन्ने मनमा कता कता लागेको थियो। त्यही बेला एकजना साधु महात्माहरू टुप्लुक्क महात्मा आइपुग्नु भएछ। आइपुग्नु चाहिँ होइन, म केही गरौँ यो बालकलाई भनेर उहाँले भन्नुभएछ। हुन्छ गर्नुहोस् न, अब हामीले त अब हात धोइसक्यौँ, त्यसो भए यहाँले गर्नु चाहिँ गर्नु, नभन्ने उहाँले यसो आफ्नो विद्या, उहाँको आफ्नो विद्या मेडिकल साइन्सको आफ्नो विद्या थियो, त्यो भएन। उहाँले आफ्नो अध्यात्म विद्या ब्रह्म विद्या आत्मविद्या आफ्नो विद्या प्रयोग गरेर त्यो बालक त बहु थियो, त बाउले छैन खुसियाली भयो, अहिले बाबासी बाटै होइन खुसियाली भयो, सबजना प्रसन्न भयो, ओहो यो बाबा त धन्य रहेछ, कहाँबाट आउनुभयो बाबा भन्दाखेरि म नेपालबाट आएको भन्नुहुन्थ्यो अरे। अनि पछि त्यही खुसियालीको सिलसिलामा फेरि अघि रुवावासीको हल्ला थियो, अब अहिले खुसियालीको हल्ला भयो, अनि ती अहिले बाबा खोइ भएर खोज्दाखेरि बाबा छैन, अनि उहाँले नेपालबाट आएको भने भन्ने सुन्दा सर्नाई त्यो बेलाको खप्तड बाबा, अब अहिले अहिलेको हाम्रा खप्तड बाबा, त्यो उहाँ के नाम थियो नाम पनि थाहा छैन। त उहाँलाई एउटा विचित्रको प्रभाव परेछ, ठुलो मनमा मानसिक एउटा धरातलमा उथल पुथल भएछ। मैले यत्रो विद्या भेलाइ जस्तो ठाउँमा त्यो ती बेला अङ्ग्रेजको शासनमा त्यो त अहम बा भयमै बाबा मै हो भन्ने थियो, त्यस्तो मान्छेले नसकेको यी विचार जोगी एउटाले त्यसले सक्यो भने चाहिँ त्यो विद्या पो रहेछ र, योभन्दा महान विद्या त त्यो पो रहेछ र पनि उहाँलाई कता लाग्यो भगवान् जानु। त्यो एउटा हामी युटर्न भन्छौँ नि, त्यो युटर्न हुनुभएछ र उहाँले त्यहाँ तत्कालै त्यो ठाउँ छोडेर उहाँ म नेपाल जान्छु, ती महात्मा नेपालका रहेछन् म पनि नेपालमा जान्छु भनेर विक्रम सम्वत 1986 सालमा इलामबाट बाबा खोज्दै त्यो बेला पैदलै यात्रा थियो, अनि फेरि नेपालभित्र पस्नुभयो, पसेपछि बिस्तारै बिस्तारै पूर्वतिरबाट बिस्तारै 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 कहीँ 3 वर्ष कहीँ 4 वर्ष कहीँ 5 वर्ष बस्दै एकै ठाउँ धेरै वर्ष बस्नु भएन, विभिन्न ठाउँमा बस्दै बस्दै अन्त्यमा गएर विक्रम सम्वत 2002 सालमा अनि खप्तडको लेकमा गएर त्यो बेलाको त्यहाँ बझाङका राजा थिए रामजङ बहादुर सिंह थिए, उनले चाहिँ एउटा कुटीसुटी बनाएछन् बाबा, ती अलिकति पारखी थिए मान्छे, अलिकति आध्यात्मिक थिए, त्यो बेला मान्छे त्यस्तै थिए नि, सबै आध्यात्मिक थिए, त्यसो भएको हुनाले उनले बनाइदियो भनेपछि ती नै बस्नु हो, बसेको बसै आधा शताब्दीसम्म 2057 साल ज्येष्ठ कृष्ण सप्तमी बाबाको वार्षिक पुण्यतिथि त्यति बेलासम्म उहाँ ती बस्नु हो, अनि उहाँ ती नै भ्रमण लिनु हुनुभयो।
सन्यास लिनु पूर्व खप्तड बाबा प्रतिभावान डाक्टर चिकित्सक हुनुहुन्थ्यो, उहाँ खप्तड क्षेत्रको नामबाट परिचित हुनुभयो, यसको सान्दर्भिकता के छ त?
किनभने बाबालाई कोही कोही के भन्थ्यो भने डाक्टर बाबा पनि भन्थे, औषध सौषित गर्ने उपचार गर्ने, अनि कोही मान्छेले सम्बोधन गर्दा डाक्टर बाबा भन्थे अथवा महात्मा बाबा यस्तै यस्तै के भन्थ्यो, गाउँले आफ्नो भाषा अनुसारको प्रयोग गरेर सम्बोधन गर्थे, कोही बाबा मात्रै पनि भन्थे, कोही महात्मा भन्थे, यस्तै यस्तै भन्थे। तर खप्तडको लेकमा गएर त्यो धेरै कालसम्म तपस्या गरेको हुनाले त्यहाँका मान्छेहरूले के भन्ने भन्न थाले भने, चारवटा जिल्लाको त्यो केन्द्र पर्छ, अनि त्यहाँका मान्छेहरूले लोकल मान्छेहरू स्थानीय मान्छेहरूले अनि खप्तड बाबा भन्न थाले, नामै भएको खप्तड बाबा भयो, त्यसो भए हुनाले खप्तडसँग सम्बन्धित भएको हुनाले खप्तड बाबा भन्ने नाम रह्यो। त्यसको नाम खेचराद्री हो, त्यो खेचराद्री ठुलो पहाड छ, करिब करिब 11,000 फिट अल्को जानेहरूले बडो राम्रो ठाउँ मनोरम छ असाध्यै भनेर भन्छन्, त्यो वास्तव हो पनि, एकजना महात्माले त्यत्रो 50 वर्षसम्म तपस्या गरेको ठाउँ, त्यो पुण्यभूमि हो, त्यो बेला कुनै बेला देवताहरूले पनि केही तपस्या गर्थ्यो होला अथवा त्यो आशीर्वाद वरदान प्राप्त ठाउँ थियो होला, पुण्य स्थल थियो, त्यहाँ पनि अहिले धेरै तीर्थहरू छन् भनेर भनिन्छ। त यसबाट के सिद्ध हुन्छ भने बाबाको नाम खप्तड बाबा रहनुको लागि त्यो जनताले दिएको नाम, उहाँको आफ्नो नाम त थाहा छैन, उहाँको बरु सन्यासको नाम छ सच्चिदानन्द सरस्वती, उहाँले सन्यास लिनुभयो, सन्यास लिँदाखेरि उहाँको गुरुले नाम राखिदिनुभयो, सरस्वती सम्प्रदाय हो उहाँको। सन्यासीहरूको सम्प्रदाय कस्तो हुन्छ भने गिरी पुरी भारती पर्वत सागर यस्तो बेग्ला बेग्लै छ, त्यसमध्येमा सरस्वती भन्ने एउटा सम्प्रदाय छ शङ्कर परम्पराको, त उहाँ चाहिँ त्यो शङ्कर परम्पराको त्यो सरस्वती भन्ने सम्प्रदायको भावनाले उहाँको गुरु हुनुहुन्थ्यो, उहाँ गुरुले त्यही नाम दिनुभयो सच्चिदानन्द सरस्वती, उहाँका पुस्तकहरूमा सच्चिदानन्द सरस्वती अनि ब्राकेटभित्र खप्तड बाबा भनेर लेख्ने गरेका छौँ।
जस जसले खप्तड बाबाको दर्शन गरे, उहाँसँग सत्सङ्ग गरे, सानिध्य पाए, उहाँलाई गुरु बनाए र उपदेश सुन्ने सौभाग्य पाए, ती धन्य नै हुन्। त्यस्ता व्यक्ति अत्यन्त प्रभावित भएको र आफ्नो जीवनलाई नै अर्को मोडतिर लगेको घटना हामी सुन्छौँ। लामो समयसम्म खप्तड बाबाको सानिध्य प्राप्तिको अनुभूति कस्तो रह्यो?
मैले सौभाग्यले बाबाको 10 वर्षसम्म सानिध्य पाएँ, म कलेजमा पढाउँथे, म दिनका दिन बाबाको आश्रममा पुग्थे, मलाई अहिले बडो गौरवान्वित भएको अनुभव हुन्छ, त्यस्तो मौका मैले पाएछु म पनि धन्य हुँ, मलाई आफैले पनि बडो खुसी लाग्छ, त्यो संस्कार मसँग छ, बाबाका सान्निध्यमा बसेका उहाँका मिठा बाणी, उहाँ भन्नुहुन्थ्यो भने हामी त गाउँले मान्छे हामी त तपाईँ जस्तो हो फुलबुट्टा भरेर कुरा गर्न जान्दैनौँ, तपाईँहरू सिपालु हुनुहुन्छ भन्नुहुन्थ्यो, मिठो लाग्ने असाध्य मिठो लाग्ने, अनि के अरे अब हामी के फुलबुट्टा भन्नु हुन त, अब हाम्रो यहाँको भाषा त्यो त बोल्थ्यौँ नै, फेरि म त अलिक प्रश्न पनि भएँ, त्यसो भए हुनाले उहाँ चाहिँ त्यसो भन्नुहुन्थ्यो बराबर, भाषा चाहिँ साह्रै मिठो, अहिले पनि कतिसम्म रेकर्डहरू होला त्यो सम्मिश्रित भाषा, असाध्यै मिठो लाग्थ्यो, हामी कुराकानी गर्थ्यौं। 10 वर्ष उहाँको सान्निध्य पाइयो त्यही बुढान कण्ठमा, जहाँ अहिले बाबाको आश्रम छ त्यहाँ क्याप्टन प्रधानले 12.5 पैसा जग्गा दिनुभएको छ आश्रमको लागि। त्यहाँ नै बाबाको एउटा समाधि स्थल बनिएको छ। त त्यसो भए हुनाले बाबासँग सान्निध्यले गर्दा हामी अत्यन्त उपकृत भएका छौँ। र बाबा त्यहाँ राज हुँदाखेरि सधैँ त राज हुँदैन थियो, उता जाने फेरि खप्तर जाने फेरि फर्केर आउने, अब यहाँका श्रद्धालुहरूले आग्रह गर्थे बाबा आउनुहुन्थ्यो, आउने जाने भइरहेको थियो। पहिले सुरुमा मैले दर्शन पाएको छ नि ध्रुवस्थलीमा, ध्रुवस्थलीमा जान्थ्यो एयरपोर्टको, त्यहाँ एउटा ब्यारेक छ, हाम्रो आर्मीको ब्यारेक छ, त्योभन्दा पछाडि एउटा आश्रम छ जसलाई सिपुरी आश्रम पनि भन्थे, त्यसको नजिकै अलिकति सानो ठाउँमा त्यहाँ बाबाको एउटा सानो कुटी जस्तो थियो, एउटा घर थियो, त्यहीँ बाबा राज हुन्थ्यो पहिले। अनि त्यहाँ खतर बाबा आउनु भएको छ भन्ने सुन्दा साथ म कलेजमा पढाउँथेँ पद्मकन्यामा। अनि फेरि मैले त विचार विज्ञान पहिले पढिसकेका थिएँ, स्वास्थ्य विज्ञान पढिसकेका थिएँ, असाध्यै प्रभाव पर्यो, विचार विज्ञान असाध्यै राम्रो, अनि ती बाबालाई दर्शन गर्नुपर्छ भनेर त्यहाँ क्लास सिक्दा दौडादौड गरेर जान्थे गए। अनिखेरि दर्शन गर्यो बाबाको। अनि एउटा कुरा के भने मेरो अनुभव, अब त्यहाँ मान्छेको भिड ताँती लागेको छ, बाबाको दर्शन गरेर खुद त के फर्केर आउनु, त्यहाँ त बाबाको बाणी पनि सुन्न पाइएन भने मैले एउटा जुक्ति के गरेँ भने, अनि बाबा नजिकै गएर, बाबा हजुरको केही पुस्तक मैले पढेको छु, त्यो ठाउँ ठाउँ नबुझेको छ, सोध्न कसो होला, हुन्छ हुन्छ सोध्नु सोध्नुहोस् भन्नुभयो। अनि त्यहाँबाट म त अब भइहालेँ, भेटाइहालेँ नि। अनि त्यहाँपछि भोलिपल्ट जाँदा विचार विज्ञान लिएर गएँ, अनि बुझा भए पनि बाबा यहाँनिर बुझिएन के भने, अलिकति स्पष्ट भएन, है यसो भने यसो भने, अब उहाँले खाली प्रसाद बाँड्नुहुन्थ्यो यसरी यसरी, त्यो फोटो पनि निस्केको छ यहाँ, बाबाको फोटो प्रसाद बाँडेको तीको फोटो हो, त्यो फोटो राम्रो भाइरल नै भयो एक प्रकारले, त्यस्तो राम्रो फोटो छ। अनिखेरि अब भन्न थाल्नुभयो, यता प्रसाद पनि दिँदै अनि मेरो प्रश्नको उत्तर पनि दिँदै गर्न थाल्नुभयो। अनि म नजिकिएँ कायदासँग, तर यसरी बाबाको सान्निध्य पाएको हुनाले त्यहाँ भन्दापछि बुढानकोठामा जाने त क्रम चलिआयो, कलेजमा क्लास सिद्धिउँदा साथ नै अनि बुढानकोठ जाने, कस्तो गाह्रो थियो त्यो बेला जान, त्यो तलसम्म गयो बुढानकोठसम्म, त्यहाँसम्म बल्ल टेम्पो सेम्पो गरेर गयो, त्यहाँबाट सिधा हिँड्नु पर्थ्यो, आधा घन्टा लाग्छ, त्यो बेला अलि जमान पनि थिए, आधा घन्टामा पुग्थे, खलखल पसिना काटेको छ, कहिले पानीले निटुक्क भिजेको छ, त्यति गरेर माथि गयो अनि बाबा कहाँ सान्निध्य बस्छ आनन्द। त्यो महात्माहरू ज्ञानीहरू त्यस्तोको औरा के औरा, त्यो तेज सर आउँछ अनि आफूलाई नै त्यो ऊर्जा, कस्तो आनन्द हुन्छ।
खप्तर बाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान, समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, अकाट्य तर्क प्रवीण, महान व्यक्तित्वबाट हाम्रो मुलुकले हामीले के पाएका छौँ होला।
उहाँले दिनसम्म दिनुभएको छ, अब लिन सक्नु नसक्नु हाम्रो क्षमताको कुरा हो। त्यो बेलाका मान्छेले कतिले भगवान जानुन्, अलिकति लिने चाहिने त्यो बेलाका शासकहरू थिए, खास गरिकन दरबार थियो, अलिकति बुझेको, महेन्द्रको चाहिँ नि कति थाहा भएन, वीरेन्द्रको चाहिँ नि असाध्य राम्रो आवाज आउँथ्यो, ज्ञानेन्द्र वीरेन्द्र धीरेन्द्र ऐश्वर्य यी सबैको बडो राम्रो सम्पर्क थियो आउने जाने, उनीहरूले चाहिँ बुझा हो। र शासकमा के भने त्यहाँ बाबा यहाँ आएपछि अनि बाबालाई हामीले पनि बुझ्यौँ। अर्को बुझ्ने चाहिँ के भयो भनेदेखि उहाँका ग्रन्थहरू, सबभन्दा महत्त्वपूर्ण कुरा के भने उहाँले विचार विज्ञान लेख्नुभयो, धर्म विज्ञान खण्ड 1, 2, 3, 4 त्यसको सार संक्षेप लेख्नुभयो, अनिखेरि वेदान्त विज्ञान लेख्नुभयो, स्वास्थ्य विज्ञान, आरोग्य विज्ञान, म र मेरो कर्तव्य, आत्मज्ञान, योग के हो त्यसलाई हामीले अनुवाद गर्यौँ, उहाँले पनि अङ्ग्रेजीमा लेख्नुहोस् द साइन्स अफ योग, अनि विचार विज्ञानलाई हामीले अनुवाद गरायौँ द साइन्स अफ थट। यसरी बाबाको अहिले करिब 16-17 ग्रन्थहरू प्रकाशित नै छन्। अब अरू कति छ त्यो हामीले भेटाइसकेका छैन। यसबाट के सिद्ध हुन्छ भने बाबाको नेपालप्रतिको साह्रै साह्रै ठुलो योगदान हामी कहिल्यै पनि बिर्सँदैनौँ, नेपालीहरूले कहिल्यै बिर्सनुहुँदैन, नेपाली वाङ्मयको लागि, नेपाली अध्यात्म जगतको लागि यो असाध्य ठुलो उपहार हो, आशीर्वाद हो, वरदान हो, त्यसैले हामी उहाँप्रति साह्रै कृतज्ञ छौँ।
वैदिक सिद्धान्त र दर्शन अनुरूपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने खप्तर बाबाका ग्रन्थहरूको अध्ययन, अनुसन्धान र अनुभव कति महान, गम्भीर, स्वाभाविक, उपकारी अनि अनुकरणीय छन् भन्ने सन्दर्भको चर्चा गरौँ न।
विचार विज्ञान, साइन्स अफ थट, विचारको प्रवाह। तपाईँले मेरा विषयमा राम्रो विचार गर्नु भने तपाईँको विषयमा पनि म राम्रो विचार गर्छु। म जहिले पनि पोजिटिभ थिङ्किङको पक्षमा, नेगेटिभ थिङ्किङ कसैलाई नकारात्मक सोच राख्दैन, सधैँ नै सकारात्मक सोच राख। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। कसैलाई दुःख नहोस्, यो उच्च कोटिको चिन्तनधारा, त्यो ऊर्ध्वगामी चिन्तनधारा बाबाले त्यहाँ सम्प्रेषण गर्नुभएको छ, असाध्यै राम्रो। यादृशी त्यहाँ ठाउँ ठाउँमा विचार विज्ञान उहाँले कोट गर्नुभएको छ एउटा पुराणको, यादृशी भावना यस्य सिद्धिर भवति तादृशी भन्नुहुन्छ, जस्तो भावना गर्यो त्यस्तै हुन्छ अरे, राम्रो भावना गर्यो राम्रै हुन्छ, नराम्रो भावना गर्यो नराम्रै हुन्छ। त्यसैले कसैको विषयमा पनि कहिले पनि नराम्रो भावना नराख्नु भनेर उहाँले दिनुभएको छ। विचारको एउटा वेभ जान्छ अरे, तरङ्ग जान्छ अरे, यहाँबाट यो विचार सरर सम्बन्धित ठाउँमा जान्छ, त्यो वैज्ञानिक पाराले उहाँले प्रमाणित गरेर देखाउनु भएको छ। त्यसैले विचारको विज्ञान ठुलो कुरा हो, सबैतिर राम्रो विचार गर्नु त्यो पनि हामीलाई ठुलो उपहार हो। हामीले जानु कति, अब अहिले हेर्नुहोस् तपाईँ कसै सोध्नुहोस्, खतौडाको नाम सुन्नुहोस्, सुनेको छु, के पढ्नु, विचार विज्ञान पढेको छु, त्यो चिप अब हामीले कति 7, 8, 9 कति संस्कार छापिसक्यौँ, त्यो बिक्री भएको छ विचार विज्ञान असाध्य। फेरि अङ्ग्रेजी पनि हामीले अनुवाद गरायौँ, विचार विज्ञान एउटा ठुला विद्वान थियो एउटा अङ्ग्रेजीका, तर तिनलाई राखिकन अनि हामीले अङ्ग्रेजीमा पनि अनुवाद गरेका छौँ। जस्तो त्यो साइन्स अफ योगा भन्ने पनि अङ्ग्रेजीमा पनि छ, नेपालीमा पनि छ, हिन्दीमा पनि थियो पहिले। त्यो यसकारणले यी उपहारहरू, यी वरदानहरू, आशीर्वादहरू नेपालीहरूले धेरैले बुझेका छन्। तर एउटा कुरा तपाईँकोबाट मार्मिक प्रश्न, कतिले बुझे, जीवनमा प्रयोग आयो आएन, सरकारले कति स्वीकार गर्यो वा गरेन भन्नेमा त्यो बडो एउटा चिन्ताको विषय छ। सरकारको दिमाग त्यहाँनिर गएन, त्यत्र महात्माको जो मर्म थियो त्यो मर्म यहाँका प्रशासकीयहरूले बुझेनन्, राजनीतिले त बुझ्दै बुझेन। बुझेको भए धर्म विज्ञान भन्ने ग्रन्थ यस्तो राम्रो छ, तहाँ चारवटा खण्ड छ त्यसको, पहिलो धर्मकै विषयमा चर्चा छ। अब यसले धर्म त यहाँ टिपेर मिल्काइसके, तर जसले बुझ्ने हो त्यो अलिकति गम्भीर मान्छे, चिन्तनशील मान्छे, विचारपरायण मान्छे, आध्यात्मिक नैतिक चारित्रिक उत्कर्षमा पुगेका मान्छेहरू चाहिँ असाध्यै बुझेका छन्। अब एउटा त मैले धर्म विज्ञानको मात्रै नाम नै विचार विज्ञान, स्वास्थ्य विज्ञान भने त्यस्तै बेजोड छ। स्वास्थ्यको लागि बाबा यद्यपि मेडिकल साइन्टिस्ट हुनुहुन्छ उहाँ, तर उहाँले आयुर्वेदलाई असाध्यै उजागर गर्नुभएको छ। त्यस कारणले आयुर्वेदी त्यो स्वास्थ्य विज्ञान, अर्को एउटा आरोग्य विज्ञान भने बाबा ब्रह्मलीन भइसकेपछि हामीले खतरबाट किताब लिएर आएर त्यो उर्दूमा लेख्यो, त्यो यस्तो राम्रो अक्षर उर्दूमा लेख्यो, उहाँको सेकेन्ड ल्याङ्ग्वेज त उर्दू नै थियो, उर्दूमा त्यो जम्मूमा त्यो त मुसलमानहरूको थियो, तर त्यति भए उनीहरूले उर्दूमा लेख्नु भयो, त्यसलाई हामीले नेपालीमा अनुवाद गरेर आएर हामीले छापेका छौँ, अहिले बजारमा उपलब्ध छ। आरोग्य विज्ञान भने असाध्य राम्रो, त्यस कारणले एकातिर स्वास्थ्य शरीर तन्दुरुस्तीको लागि, अर्को आध्यात्मिक तन्दुरुस्तीको लागि त सम्पूर्ण अरू ग्रन्थहरू प्रस्तुत उहाँले पस्किएर दिनुभएको छ। लिन नसक्नु चाहिने हाम्रो कमजोर हो, अब त्यसलाई त पाठ्य पुस्तकमा राख्नु पाए असाध्य राम्रो हुन्थ्यो, तर यहाँका मान्छेहरूको त्यो दिमागै छैन, त्यतातिरको सोचाइ छैन, धर्मको ध कहीँ परेको छ भने टिपी टिपी मिल्काउँछन्, अध्यात्मको अ कहीँ परेको छ भने त्यसलाई टिपी टिपी मिल्काउँछन्। त्यस हुनाले यो शिक्षामा त कुरै नगर्नु बर्बादै छ।
खप्तड बाबा हाम्रो देशका लागि अनि विश्वकै लागि भूषण हुनुहुन्छ, यति हुँदा हुँदै पनि खप्तड बाबाको दर्शन, विचार, सिद्धान्त, अनुभव, अपेक्षा अनुरूप सबैतिर पुर्याउन सकिएन कि भन्ने पनि छ।
खप्तड बाबासँग सम्बन्धित तिनटै संस्था छ, तर त्यो तिनटै संस्थाले बाबाकै त्यो सिद्धान्त र दर्शनलाई, उहाँको जो बडो विशाल चिन्तन धारालाई सकेसम्म उजागर गरेर जनमानसमा पुर्याउने हाम्रो प्रचेष्टा व्यापक रूपबाट छ। 2053 सालदेखि आजसम्म हामी लागिराखेका छौँ, बाबाले नै आफ्नो कार्यकालमा, आफ्नो जीवनकालमा नै एउटा खप्तड प्रकाशन समिति भन्ने गठन गरिबस्क, त्यहाँ पनि मलाई पनि बाबाले त्यहाँ सदस्यमा मनोनित गरिबस्क, त्यो बेलादेखि 53 सालदेखि आज 80 सालसम्म त्यसले निरन्तर काम गरिरहेको छ, थुप्रै ग्रन्थहरू प्रकाशन गरेको छ। त्यो बेला राजकीय प्रज्ञा प्रतिष्ठान भन्थे, नेपाल एकाडेमी अहिले, त त्यहाँबाट प्रकाशित भयो, त्यहाँपछि हामीले त्यो समितिले लियौँ, लिएपछि हामीले त्यसलाई चाहिँ प्रकाशित गर्दै जनताको बिचमा बाँड्दै सबैभरसक सस्तो हिसाबले बाँड्दै गरेका छौँ। जनमानसमा चाहिँ बाबाको सिद्धान्त र दर्शन व्यापक रूपबाट प्रचार प्रसारित भएको छ, तर सरकारी हिसाबबाट पटक्कै भएको छैन। त्यसैले दुःख लाग्छ, राजनीतिक स्तरबाट त पटक्कै भएन बाबु, तर जनस्तरबाट चाहिँ अहिले पनि भएर छ, भविष्यमा पनि हुनुपर्छ, र अहिले पनि हामी बाबाको यो सिद्धान्तलाई, दर्शनलाई, यो विचारधारालाई जनमानसमा पुर्याउँ। उहाँको योग विषयमा साह्रै ठुलो चिन्तन छ, भक्ति विषयमा छ, वेदान्त विषयमा छ, त त्यो चाहिँ नि जन मानसमा अझै पुग्न सकेको छैन। हामीले त यो घर घर पुर्याउनु पर्ने हो, हामीले त यसलाई व्यापक प्रचार प्रचार गर्नुपर्ने हो, स्कुल स्कुलमा यी कुराहरू पढाउनु पर्ने हो। जस्तो विचार विज्ञानलाई अङ्ग्रेजीमा पनि अनुवाद छ, नेपाली पनि छ, त्यसलाई पनि हाम्रो कुनै पाठ्यक्रममा राख्न पाए असाध्यै राम्रो हुने थियो। तै पनि प्रयास चाहिँ भइरहेछ। हाम्रो यो तिनवटा संस्था छ, खप्तड आश्रम, प्रकाशन समिति छ, अवतारको त्यहाँ पूजाआजा हुन्छ, त्यहाँ बराबर प्रवचन हुन्छ, त्यो चाहिँ गरिराखेका छौँ। पुस्तकहरू प्रकाशन अहिले पनि पाँचवटा पुस्तकहरू, त्यो 3-4 हजार 5 हजारसम्मको पुस्तक, जस्तो आत्मज्ञान भन्ने एउटा छ सानो पुस्तक, असभ्य राम्रो, म र मेरो कर्तव्य भन्ने चाहिँ सानो छ पुस्तक छ, अति मिठो। नारी धर्म र पुरुष धर्म भन्ने छ, यसो पढ्यो धर्म पालन गर्नु पनि त, धर्म त सर्वोपरि कुरा हो नि, धर्म रक्षित रक्षित भनिन्छ, धर्मको रक्षा गर्यो भने त्यो रक्षा गरिएको धर्मले हाम्रो रक्षा गर्छ। एउटा बाघको रक्षा गर्यो भने जङ्गलको रक्षा हुन्छ, जङ्गलको रक्षा गर्यो भने बाघको रक्षा हुन्छ, हामीले पनि धर्मको रक्षा गर्यो भने रक्षा गरिएको धर्मले हाम्रो रक्षा गर्छ। हामीले आशा गरे जस्तो सरकारबाट भएको छैन, तर जनस्तरबाट चाहिँ नि बाबालाई चिन्नेहरू पनि छन्, बाबाको पुराना भक्तहरू पनि छन्, नयाँ भक्तहरू पनि थपिएका छन्, त्यसबाट केही होला भन्ने हामी त आशावादी हौ। हामी पोजिटिभ थिङ्किङ गर्ने मान्छे, सकारात्मक सोच राख्ने मान्छे भावनाले आशा गरौं भविष्य अझै उज्जवल होला भनेर।
हप्तड बाबाका 1.5 दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित छन्। प्रकाशित हुन नसकेका उहाँकै हस्तलिखित अरू थुप्रै कृतिहरू पनि छन्। ती ग्रन्थहरूको प्रकाशन सँगै हरेक नागरिक समक्ष पुर्याउन सरकार राज्यले के सहयोग गर्न सक्ला?
जनस्तरबाट भन्दा सरकारले अलिकति मात्रै इनिसिएटिभ लिइदियो आरम्भिक चरणमा, लै तपाईँले यति मात्रै गर्नुहोस्, अलिकति सुधार गर्नुहोस्, अलिकति नैतिकताको पाठ मात्रै पढाइदिनुहोस्, एउटा मान्छेले गर्नु खोज्यो भने हुन्छ, सरकारले चाहिँ आँट्यो भने हुन्छ, त्यसलाई सपोर्ट गर्ने, त्यसलाई साथ दिने, जनताहरू बोइरहेर आउँछन्। सरकारले अग्रसर मात्रै भइदियोस्, त्यहाँ पछि जनताहरूले यति सपोर्ट गर्छन्, यति देश विदेशका मान्छेहरू आउँछन्, त्यो विचार विज्ञान भन्ने अमेरिका बेलायत अस्ट्रेलिया जापान क्यानाडामा बस्ने मान्छेहरू पनि विचार विज्ञान पढेका छन्, त्यो पुस्तकै मात्रै लिएर पनि प्रचार प्रसार गरिदियो भने कति राम्रो होला।
वर्तमान समय विश्व भूगोललाई अहिले संचार प्रविधिले बाँधेको छ, यस्तो अवस्थामा खप्तड बाबाका अनुमोल ग्रन्थहरूलाई सहज रूपमा जन जनमा पुर्याउनका लागि संचार प्रविधिको प्रयोग गर्न सके प्रभावकारी हुन सक्थ्यो कि?
बाबाका ग्रन्थहरू उपलब्ध हुन् सबैको लागि, जनमानसमा पुगोस्, देश देशावरका मान्छेहरूले पनि जो नेपालीहरू हुनुहुन्छ उहाँहरूले पढ्नुहोस् भनेर हामीले वेबसाइट हामीले खडा गरेका छौँ, khaptadswami.com.np भनेर एउटा खोलेका छौँ वेबसाइट। त्यसबाट विचार विज्ञान, आत्मज्ञान, म र मेरो कर्तव्य, नारी धर्म, पुरुष धर्म इत्यादि 9 ग्रन्थहरू त्यहाँ सजिलैसँग उपलब्ध छन्, त्यो अनलाइन पढ्न सकिन्छ, बाटोमा हिँड्दै हिँड्दै पढ्न सकिन्छ, त त्यो विद्यार्थीहरूलाई यी कुरा उपलब्ध गर्न सकिन्छ, विद्यालय विद्यालयमा यी उपलब्ध गरिन्छ। अर्को कुरा, 9 ग्रन्थ हामीहरू फ्रीमा बाँडिराखेका छौँ, त्यो केही गाह्रो भएन। अहिलेको विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई लाभान्वित हुने अनेक उपायहरूमध्ये यो उपाय पनि हो हामीले, तर त्यसमा अलिकति सक्रिय हुनु पर्यो, विद्यालय सक्रिय हुनु पर्यो, शिक्षालय सक्रिय हुनु पर्यो, शिक्षा मन्त्रालय सक्रिय हुनु पर्यो, उनीहरूले यस्तो गरन् त भनेर अलिकति निर्देशन दियो भने त गजबसम्म हुँदो रहेछ, गर्यो भने हुन्छ। त भित्र अन्तरात्मादेखि नै बाबाले दिनुभएको जो नैतिक शिक्षा हो, त्यो नैतिक शिक्षालाई जनमानसमा पुर्याउन त्यति गाह्रो छैन, सजिलोसँग हुन सक्छ। यो नैतिक शिक्षा हामीले फेरि धर्मसँग जोड्नु पर्दैन, मोरल एडुकेसन भन्छौ, मोरल एडुकेसन त जसले पनि दिउँछ, विश्वका सारा संसारका मान्छेहरूले मोरल एडुकेसन कहाँ विरोध हुन्छ, त्यहाँ कि मोरल चाहिँदैन, मोरालिटी चाहिँदैन, नैतिकता चाहिँदैन, त तिमी धर्म नमान्न बेग्लै कुरा हो त्यो त, तर मोरल त चाहिन्छ, मन्त्रीमा पनि चाहिन्छ, सचिवमा पनि चाहिन्छ, शिक्षकमा पनि चाहिन्छ, प्रशासकको सारामा चाहिन्छ, यो मोरल भन्ने कुरा त एउटा कृषि विज्ञानलाई पनि चाहिन्छ। त्यस्तो नैतिक शिक्षा सजिलोसम्म उपलब्ध हुने हामीले त्यो बाटो खोलिसकेका छौँ, अलिकति कसैको जिज्ञासा भयो भने, हाम्रो सम्पर्कमा आउनुभयो भने हामी अरू पनि त्यहाँ केही सेवा गर्न सक्छौँ, बुलानको ठाउँ पाल्नुहोस् अथवा कसैले पठाउनुहोस्, हामीसँग सकेसम्म सेवा गर्नुहोस्, हामी तयार छौँ। तर यहाँले अलिकति हाम्रा विद्यालयका प्रधानाध्यापकहरूले अथवा कलेजका पनि प्रिन्सिपलहरूले अब गर्नु पर्यो, त्यो त हाम्रो चाहिएको छ, यो नत्र हाम्रो विद्यार्थी बर्बाद भए, हामीले वञ्चित गऱ्यौँ तिनीहरूलाई, हामीले तिनीहरूलाई ठगेका छौँ, हामीले जिनु पर्ने शिक्षा दिएनौँ, हातमा हतियार मात्रै लिन सिकाएर हुँदैन, बन्दुक बोक्न सिकाएर हुँदैन, अब त कलम बोक्न सिकाउनु पर्यो, योगको अहिले योग भने चारैतिर भएको छ, त्यो योग पनि बाबाले यस्तो मिठोसँग योगको बयान गर्नुभएको छ, त त्यस कारणले योगको विषयमा, नैतिक शिक्षाको विषयमा, शिक्षा एज ए होलको विषयमा पनि बाबुको असाध्य उदार दृष्टिकोण छ, त्यहाँ कुनै धर्म जाति सम्प्रदाय यसो उसो लिङ्गसँग केही भेद छैन, सर सबैले प्राप्त गरून् भन्ने उहाँको उदार मन भएको हुनाले त्यसैमा टेकेर त्यसैलाई आधार मानेर हामीले यी कार्यक्रमहरू सञ्चालन गरेका छौँ। अब यसमा यहाँहरूलाई विशेष रूपमा जान्न इच्छा भयो भने हामी सेवा गर्न तयार थियौँ, सेवा गर्न बरु मौका पाऊ।
पूरा जीवन विश्व कल्याण र मानव हितमा समर्पित खप्तड बाबा ब्रह्मलीन हुनुभएको विक्रम सम्वत 2053 साल ज्येष्ठ कृष्ण सप्तमी तिथिको अवसर पारेर आज ब्रह्मज्ञानी परम पूज्य श्री 1008 खप्तड बाबा तत्पुरूषको महासमाधि मन्दिर मुहान पोखरी बुढा नीलकण्ठमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
ज्येष्ठ कृष्ण सप्तमी हो, तिथिको हिसाबले हामी मान्छौँ। बाबाको अर्को पनि हामी जन्मदिन मान्छौँ, यो चाहिँ नि ब्रह्मलीन भएको दिन है, बाबाको ब्रह्मलीन भएको दिन। ब्रह्मलीन भने साधु सन्त महात्माहरूको शरीर शान्त भएको दिनलाई ब्रह्मलीन भएको दिन भनेर मान्छौँ। हामी स्वर्गारोहण भए भन्दैनौँ। अर्को बाबाको जन्मोत्सव चाहिँ नि एउटा बडो रोचक कथा छ। बाबा यहाँ हुन्जेलसम्म त कसै सोध्ने पनि हिम्मत गरेनन्, बाबाले बताउनु पनि बताउनु भएन कहिले जन्मिया हो, कहाँ जन्मिएको, बाउको आमाको हो के हो, के थर गोत्र के थाहा नै छैन, नसोध्नु भन्थे, हामीले पनि सोध्ने हिम्मत पनि गरेनौँ। तर एउटा कुरा, बाबालाई विदेशमा जानु पर्यो उपचारार्थ, त्यति बेला त्यो पासपोर्ट बनाउनु पर्यो, पासपोर्टमा डेट अफ बर्थ लेख्नु पर्यो, जन्म दिन, अनि बाबा हजुरको यस्तो लेख्नु पर्यो भनेर हाम्रा क्याप्टन प्रधानले सोध्नु भएछ। सोधेपछि भनेखेरि बाबाले भन्नुभयो यसै घोरिएर अहिले कसैले भनेको थिएन, भनेको थिएन 1880 हो, 2-4 वर्ष तलमाथि होला भन्नु पऱ्यो, 1880 हो, 2-4 वर्ष तलमाथि होला, तर चाहिँ फेब्रुअरी टेन्थ 1880 भनेर अहिलेसम्म बाबाको जन्मोत्सव चाहिँ हामी त्यही दिन मनाउँदैछौँ। त्यो चाहिँ अङ्ग्रेजी तारिखबाट, यो चाहिँ नि यो चान्द्र मासले ज्येष्ठ कृष्ण सप्तमी दिन उहाँको चाहिँ नि ब्रह्मलीन भएको दिन भएर हामी मनाउँदैछौँ। अब यो चाहिँ उहाँको महासमाधि भएको दिन, त्यो समाधि स्थल यहाँले देख्नुभयो होला, नदेखेको भए यहाँलाई हामी अहिले निम्ता गर्छौँ, पाल्नु होला 29 गते शुक्रबार पर्छ, त्यो दिन यहाँ पनि पाल्नु होला।
ब्रह्मज्ञानी परम पूज्य श्री 1008 खप्तड बाबा तत्पुरुष ब्रह्मलीनका अवसरमा प्रस्तुत गर्यौं विशेष कार्यक्रम। यो विशेष कार्यक्रमका लागि सन्दर्भ जिज्ञासा स्पष्ट गरिदिनु भएकोमा प्राध्यापक शिवगोपाल रिसाल प्रति हार्दिक आभार व्यक्त गर्दै यो विशेष कार्यक्रमको उत्पादन संयोजन तथा प्रस्तुतिबाट नवीन दाहाल बिदा हुन्छु। नमस्कार।
तिमी